परमेश्वरको वचनले भन्छ हाम्रो नागरिकता स्वर्गमा छ, हामी स्वर्गका नागरिकहरू हौँ, हामी परमेश्वरका सन्तानहरू हौँ, हामी ख्रिस्टका राजदूतहरू हौँ। र बाइबलले भन्छ हामी यस संसारमा परदेशीहरू र यात्रीहरू हौँ। यदि हामी स्वर्गका नागरिक हौँ भने के हामीले अझै पनि पृथ्वीका शासकहरूको अधीनमा बस्नुपर्छ? के हामीले देशका कानुनहरू र नागरिक नियमहरूको पालना गर्नुपर्छ? र यदि मान्नुपर्छ भने कुन हदसम्म? के हामीले सरकारले भनेको सबै कुराहरू मान्नुपर्छ? यी सबै प्रश्नहरूको, यी सबै महत्त्वपूर्ण प्रश्नहरूको उत्तर हामीलाई रोमी 13 अध्यायको 1-7 पदले हामीलाई दिन्छ। आज हामी यस खण्डबाट प्रेरित पावलले क्रिस्चियन र सरकार बीचको सम्बन्धको बारेमा सिकाएको कुरालाई हेर्नेछौँ। यदि तपाईँहरूसँग बाइबल छ भने कृपया मसँगै रोमी 13 अध्यायलाई खोल्नुहोस्। रोमी 13 अध्याय, यो पत्र रोममा भएको चर्चलाई लेखिएको पत्र हो। यो चर्चको स्थापना कसले गरेको थियो भन्ने हामीलाई थाहा छैन स्पष्ट रूपमा, तर यो पत्र प्रेरित पावलले लेखेका थिए। सम्भवतः उनले इस्वी सम्वत् करिब 55 कोरिन्थबाट यो पत्र लेखेका थिए। त्यस समयमा रोमी साम्राज्यको राजधानी थियो। रोमी साम्राज्य मूर्तिपूजक थियो र तिनीहरू सम्राटको पनि पूजा गर्थे। क्रिस्चियनहरूले भने मूर्ति पूजा गर्दैनन् र गर्दैनथे, र सम्राटलाई देवता मानेर पूजा पनि गर्दैनथे। त्यसकारण उनीहरू प्राय समस्यामा पर्थे र सताउनु पर्थे। अब तपाईँ सोच्न सक्नुहुन्छ किन पावलले क्रिस्चियनहरूलाई, रोममा भएका क्रिस्चियनहरूलाई यस्तो विषयमा लेखिरहेका छन्? यस्तो अवस्थामा उनीहरूको मनमा धेरै प्रश्नहरू उठ्नु स्वाभाविक थियो, जसलाई पावलले यहाँ सम्बोधन गरेका छन्। यति भन्दै गर्दा सायद तपाईँहरूले यो खण्ड पाइसक्नु भएको छ। आउनुहोस् यसलाई पाठ गरौँ। रोमी 13:1-7। जसै म पाठ गर्छु कृपया आफ्नो आँखा बाइबलमा र ध्यान मतिर लगाउनु होला। हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मको निम्ति होइन तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्। यसकारण परमेश्वरको दण्डबाट बस्नलाई मात्र होइन तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ। यसै कारणले पनि तिमी कर तिर्दछौ, किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्। तिर्नुपर्ने कुरा सबैलाई तिर। कर तिर्नुपर्नेलाई कर, महसुल तिर्नुपर्नेलाई महसुल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर। यो खण्डबाट हामी एउटै कुरा सिक्नेछौँ जुन हाम्रो वचनको मुख्य विचार रहनेछ। तपाईँले नोट टिप्दै हुनुहुन्छ भने यसरी लेख्न सक्नुहुन्छ, हामी प्रशासकहरूको अधीनमा बस्नुपर्छ। हामी प्रशासकहरूको अधीनमा बस्नुपर्छ। र यो मुख्य विचारमा रहेर हामी दुईवटा प्रश्नहरू गर्नेछौँ जुन वचनका दुई बुदाहरू हुनेछन्। हामी किन तिनीहरूको अधीनमा बस्नुपर्छ, नम्बर 1:1-5, र हामी कसरी तिनीहरूको अधीनमा बस्नुपर्छ, 6-7। हामी प्रशासकहरूको अधीनमा बस्नुपर्छ। पहिलो, हामी किन तिनीहरूको अधीनमा बस्नुपर्छ, पद एकदेखि पाँच, र दोस्रो हामी कसरी तिनीहरूको अधीनमा बस्नुपर्छ पद छ र सात। के प्रशासकहरूको अधीनमा बस्नै पर्छ? प्रशासकहरूको अधीनमा नबस्दा के हुन्छ? मलाई प्रशासकहरूको अधीनमा बस्न मन लाग्दैन, यसमा समस्या के छ? के यो छनौटको विषय हो? के यो व्यक्तिगत कुरा हो जसमा मैले आफैले म के गर्न चाहन्छु भनेर निर्णय गर्न मिल्छ? के यो सामान्य विषय हो? त्यसकारण जे निर्णय गरे पनि यसले खासै फरक पार्दैन। हाम्रो खण्डले आज्ञा गर्छ कि हामी प्रशासकहरूको अधीनमा बस्नुपर्छ। पावल भन्छन् कि हरेक व्यक्ति प्रशासकहरूको अधीनमा बस्नुपर्छ, अर्थात् हरेक जाति, हरेक भाषा, हरेक देशका, हरेक वर्गका मानिसहरू प्रशासकहरूको अधीनमा बस्नुपर्छ। अब हाम्रो मनमा उठ्ने प्रश्न भनेको, हामी किन प्रशासकहरूको अधीनमा बस्नुपर्छ? किन हामी तिनीहरूको अधीनमा बस्नुपर्ने? तर त्यसअघि हामीले अर्को कुरा बुझ्नुपर्छ कि अधीनता भनेको के हो? अधीनमा बस्नु भनेको के हो? हामीले यसलाई कसरी बुझ्ने? अधीनमा बस्ने कुरालाई हामी सकारात्मक रूपमा लिँदैनौँ प्राय, अनि त्यसको पहिलो कारण भनेको अधीन, हामीलाई अधीनता मन पर्दैन। अर्को कारण भनेको अधिकारमा भएकाहरूले उनीहरूको अधिकारको दुरुपयोग गरेकाले हो। जे भए पनि वास्तविकता भनेको त्यहाँ अधीनता छ, र बाइबलले हामीलाई अधीनतामा बस्न आज्ञा गर्छ। अधीनता भन्नाले कसैको अधिकार मुनि आफूलाई राख्नु, त्यो अधिकारलाई पहिचान गर्नु र त्यसलाई मान्नु भन्ने कुरालाई जनाउँछ, अर्थात् आफूभन्दा माथि रहेको अधिकारलाई स्वीकार गर्नु र पछ्याउनु, त्यसलाई मान्नु। फेरि पनि अर्को प्रश्न भनेको, तर यो अधीनता कुन हदसम्म हो? हामीले कुन हदसम्म अधीनतालाई स्वीकार गर्ने? आउनुहोस् हामी किन प्रशासकहरूको अधीनमा बस्नुपर्छ भन्ने प्रश्नबाट सुरु गरौँ। यसको पहिलो उत्तर हामी पद एकमा नै देख्न सक्छौँ, किनकि तिनीहरू परमेश्वरबाट नियुक्त भएका हुन्, तिनीहरूको नियुक्ति परमेश्वरबाट भएको हो, तिनीहरूको अधिकार परमेश्वरबाटको हो। येशूको पिलातससँगको कुराकानीमा येशूले पिलातससँग भएको अधिकार उसलाई माथिबाट दिएको भनेर स्वीकार्नुहुन्छ। के तपाईँलाई येशु र पिलातस बिचको त्यो कुराकानी याद छ? जब येशूले पिलातसलाई कुनै उत्तर दिनु भएन, तब पिलातसले उहाँलाई यसो भने, सायद अलिक कडा स्वरमा अथवा अलिक झर्किएर, अलिक फ्रस्ट्रेट भएर, कि तिमी मसँग बोल्दैनौ? तिमीलाई छोडिदिने अधिकार मसित छ र तिमीलाई क्रुसमा टाग्ने अधिकार पनि मसँग छ भन्ने कुरा के तिमीलाई थाहा छैन? उसले आफूसँग भएको अधिकारको फुर्ती लगाएको जस्तो त्यहाँ देखिन्छ, होइन? चिनेन के हो? त्यसपछि येशूले पिलातसलाई यसरी जवाफ दिनुभयो, यदि माथिबाट तपाईँलाई नदिएको भए म माथि तपाईँको कुनै अधिकार हुने थिएन। यसरी येशूले पिलातससँग भएको अधिकारलाई माथिबाट दिएको, अर्थात् परमेश्वरबाट आएको अधिकारको रूपमा स्वीकार गर्नुभयो। यसरी येशूले सबै मानवीय अधिकारलाई माथिबाटको, अर्थात् परमेश्वरबाटको अधिकारको रूपमा स्वीकार्नुभयो। पत्रुसले पनि प्रशासकहरूको अधिकारलाई स्वीकार गरेको र उनीहरूको अधीनमा रहेको हामी देख्छौँ। सम्राट नेरोबाट यातना भोग्नुभन्दा अघि उनले रोमबाट यसरी पत्र लेखे, पहिलो पत्रुस 2:13-17 यसरी लेखिएको छ, प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस् अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्, किनकि परमेश्वरको इच्छा यही छ कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। स्वतन्त्र मानिसहरू चाहिँ जीवन बिताओ, स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरका दासहरू चाहिँ भएर चल, सबै मानिसहरूलाई आदर गर, भाइ बन्धुलाई प्रेम गर, परमेश्वरसँग डराओ, राजाको आदर गर। हामीलाई थाहा छ कि परमेश्वरबाट आएको अधिकार बाहेक अर्को कुनै अधिकार हुँदैन। अन्तत सबै अधिकार परमेश्वरबाट नै आउँछ। त्यसैले पद एकले स्पष्ट रूपमा भन्छ कि अहिले भएका प्रशासकहरू परमेश्वरद्वारा नै नियुक्त भएका हुन्। यसअघि भएका प्रशासकहरू पनि परमेश्वरबाट नै नियुक्त भएका हुन्, अनि पछि आउने प्रशासकहरू पनि सबै परमेश्वरबाट नै नियुक्त हुनेछन्। यसकारण हामीले प्रशासकहरूको अधीनमा बस्नुपर्छ। यसकारण हामीले प्रशासकहरूको अधीनमा बस्नुपर्ने कारण यही हो कि तिनीहरूको नियुक्ति परमेश्वरबाट भएको हो। सानादेखि ठुला सबै अधिकारीहरू जसले देशका नियमहरू लागू गर्छन्, नागरिकहरूमाथि शासन गर्छन्, ती सबै परमेश्वरले नै नियुक्त गर्नुभएको व्यक्तिहरू हुन्। अब यदि परमेश्वरले यदि तिनीहरूको नियुक्ति परमेश्वरबाट भएको हो र तिनीहरूले पाएको अधिकार पनि परमेश्वरबाट नै आएको हो भने हामी किन तिनीहरूको अधिकारमा तिनीहरूको अधीनमा बस्नुपर्छ भन्ने कुरा स्पष्ट छ। हामी तिनीहरूको अधीनमा बस्छौँ किनकि तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका अधिकारीहरू हुन् र यसरी हामी परमेश्वरको अधीनमा बस्छौँ। यहाँ हाम्रो मनमा उठ्ने अर्को प्रश्न भनेको कि सबै प्रशासकहरू, सबै राजा, सबै राष्ट्रहरू परमेश्वरकै अधीनमा सञ्चालित हुन्छन्? के वास्तवमै परमेश्वरले नै उनीहरूलाई स्थापना गर्नुहुन्छ? परमेश्वरले नै उनीहरूलाई खडा गर्नुहुन्छ? र यस प्रश्नको उत्तर हामीले पुरानो करारको दानियलको पुस्तकबाट पाउँछौँ, जुन अघि पनि हामीले पढिसक्यौँ। दानियल यहुदा राष्ट्रबाट, इसरायलको दक्षिणी राष्ट्रबाट बेबिलोनमा निर्वासनमा लगिएका थिए। त्यही समयमा बेबिलोनी राजा नबुकदनेस्सरले एउटा सपना देखे। उनले आफ्नो सपनाको अर्थ बुझ्न ज्ञानी मानिसहरूलाई बोलाए, तर कसैले पनि त्यस सपनाको अर्थ बताउन नसक्दा राजाले सबै ज्ञानी पुरुषहरूलाई मृत्युदण्ड दिने निर्णय गरे। तर परमेश्वरले दानियललाई त्यस सपनाको रहस्य प्रकट गर्नुभयो। जब दानियलले त्यो रहस्य बुझे, उनले स्वर्गको परमेश्वरलाई यसरी प्रशंसा गरे, परमेश्वरको नाउँ सदा सर्वदा धन्यको हुन्, बुद्धि र पराक्रम उहाँकै हुन्, उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ, उहाँले राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र उनीहरूलाई अपदस्त गर्नुहुन्छ, उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्छ र विवेकीहरूलाई ज्ञान दिनुहुन्छ। ध्यान दिनुहोस्, परमेश्वरले नै राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र परमेश्वरले नै उनीहरूलाई हटाउनु पनि हुन्छ। उहाँले नै राजाहरूलाई खडा गर्नुहुन्छ र उहाँले नै उनीहरूलाई अपदस्त गर्नुहुन्छ, चाहे त्यो शासक, त्यसैले चाहे त्यो शासक नर्थ कोरियाको होस् वा नेपालको, चिनको होस् वा भारतको, ती सबै शासकहरू अन्तत परमेश्वरद्वारा नै सिंहासनमा राखिएका हुन् र उनीहरूले त्यति समयसम्म शासन गर्छन् जति समयसम्म परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्नुहुन्छ, जब उहाँले चाहनुहुन्छ उहाँले तिनीहरूलाई तिनीहरूको ठाउँबाट हटाउनुहुन्छ। यही पदमा हामीलाई चेतावनी पनि दिएको छ, जो व्यक्ति प्रशासकहरूको विरुद्धमा खडा हुन्छ उसले परमेश्वरले स्थापना गर्नुभएको अधिकारको विरोध गरिरहेको हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, जब कसैले प्रशासकहरूको विरोध गर्छ उसले वास्तवमा तिनीहरूलाई नियुक्त गर्ने परमेश्वरकै विरोध गरिरहेको हुन्छ, किनकि ती प्रशासकहरू परमेश्वरबाट नियुक्त भएका हुन्। त्यसैले तिनीहरूको अधिकारलाई अस्वीकार गर्नु भनेको अन्तत परमेश्वरको अधिकारलाई नै अस्वीकार गर्नु। र जसले परमेश्वरको अधिकारबाट नियुक्त भएकाहरूको विरोध गर्छ तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। परमेश्वरले तिनीहरूलाई दण्डको आज्ञा दिनुहुन्छ। यो दण्डले वर्तमान र अनन्त दण्ड दुवैलाई जनाउँछ, किनकि कानुन पालना नगरे बापत पाउने दण्ड त्यहाँ सजाय छँदैछ, तर परमेश्वरलाई अस्वीकार गर्ने, उहाँको अधिकारको विरोध गर्नेहरूले पाउने दण्ड पनि त्यहाँ छ। त्यसो भए के गर्ने? पहिलो, हामी तिनीहरूलाई परमेश्वरबाट नियुक्त भएकाहरूको रूपमा स्वीकार गर्छौँ। वास्तवमा तिनीहरूसँग भएको अधिकार तिनीहरूले परमेश्वरबाट पाएका हुन्, किनकि सबै अधिकार परमेश्वरको हो। त्यसैले हामी आफूलाई राम्रो लाग्ने मात्र होइन, आफूले रुचाएको, आफूलाई आफूले चाहेको, आफूलाई मनपर्ने मात्र होइन, तर अख्तियारमा भएका सबैजनालाई हामी स्वीकार गर्छौँ। र त्यही कुरा हाम्रो वर्तमान नेपालको सन्दर्भमा पनि लागु हुन्छ। विगतमा रहेका, वर्तमानमा भएका र भविष्यमा आउने सबै प्रशासकहरू, फेरि पनि हामी किन प्रशासकहरूको अधीनमा बस्नुपर्छ? यस प्रश्नको दोस्रो उत्तर हामी पद 3 र 4 पदमा पाउँछौँ। हामी किन प्रशासकहरूको अधीनमा बस्नुपर्छ? किनकि तिनीहरू हाम्रो भलाइको निम्ति नियुक्त भएकाहरू हुन्। परमेश्वरले प्रशासकहरूलाई हाम्रो भलाइको निम्ति नियुक्त गर्नुभएको हो। तर स्वाभाविक रूपमा हाम्रो मनमा आउने प्रश्न भनेको, कसरी तिनीहरूले हाम्रो भलाइ कसरी गर्छन्? पद 3 र 4 पदले यसको उत्तर दिन्छ। त्यहाँ भनिएको छ कि शासकहरूको डर सुकर्मको लागि होइन तर कुकर्मको लागि मानिन्छ। यदि तिमी शासकहरूको डरमा बस्न चाहँदैनौ भने असल काम गर, तब तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ, किनकि तिनीहरू तिम्रो भलाइको निम्ति परमेश्वरका सेवक हुन्। तर यदि कसैले खराब गर्छ भने उसले डर मान्नुपर्छ, किनकि शासकहरूले तरवार व्यर्थमा बोकेका हुँदैनन्। कुकर्म गर्नेहरूलाई दण्ड दिनको लागि तिनीहरू परमेश्वरका सेवकको रूपमा नियुक्त भएकाहरू हुन्। त्यसैले हामीले बुझ्नुपर्ने कुरा के हो भने, परमेश्वरले किन प्रशासकहरूको नियुक्ति गर्नुहुन्छ? परमेश्वरले तिनीहरूलाई नियुक्त गर्नुहुन्छ ताकि उहाँको व्यवस्था, उहाँको नैतिकता, देशको कानुन समाजमा लागू होस्। शासकहरू त्यसकारण त्यहाँ छन् ताकि तिनीहरूको डरका कारण मानिसहरूले सुकर्म गरून् र कुकर्मबाट टाढा रहन्। जब नागरिकहरूले देशको कानुन पालन गर्छन्, नियम मान्छन् र व्यवस्थाभित्र रहन्छन्, तब उनीहरूले शासकहरूको डर मान्नु पर्दैन। यसैले पावलले यहाँ प्रश्न गर्छन्, के तिमी शासकहरूको डरमा रहन चाहँदैनौ? यदि त्यसो हो भने असल काम गर अनि तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ। प्रशासकहरू देशमा शान्ति स्थापना गर्न, सुव्यवस्था कायम राख्न र नागरिक कानुन लागू गर्न नियुक्त गरिएका हुन्छन्। जब हामी असल काम गर्छौँ, हामी उनीहरूबाट कदर पाउँछौँ र ढुक्क भएर जीवन बिताउन सक्छौँ। कुकर्मलाई दण्डित गरेर र सुकर्मलाई प्रोत्साहन गरेर उनीहरूले वास्तवमा परमेश्वरको सेवकको रूपमा काम गर्छन्। प्रशासकहरूले हाम्रो भलाइ तब गर्छन् जब हामी देशको कानुन र नीतिलाई पालन गर्छौँ, असल र जिम्मेवार नागरिक भएर जीवन बिताउँछौँ र अरूलाई पनि त्यसै गर्न प्रोत्साहित गर्छौँ। तर यदि हामी त्यसो गर्दैनौँ भने के हुन्छ? यदि हामी कानुन तोड्छौँ र गलत काम गर्छौँ भने के अझै पनि प्रशासकहरूले हाम्रो भलाइ नै गर्छन्? पद 4 को दोस्रो वाक्यले हामीलाई चेतावनी दिन्छ, तर यदि तिमी खराबी गर्छौ भने डर मान। 4 पदले भन्छ कि शासकहरूले तरवार व्यर्थमा बोकेका हुँदैनन्, अर्थात् कुकर्म गर्नेहरूमाथि परमेश्वरको दण्ड ल्याउनको लागि तिनीहरू अधिकारसहित नियुक्त गरिएका सेवकहरू हुन्। त्यसैले यदि हामी देशको कानुन तोड्छौँ, व्यवस्था पालन गर्दैनौँ भने प्रशासकहरूले आफ्नो अधिकार प्रयोग गर्छन्। उनीहरूले आफूसँग भएको तरवार चलाउँछन्, अर्थात् शासन गर्ने अधिकार, र त्यो प्रयोग गरेर उनीहरूले उचित दण्ड अर्थात् सजाय दिन्छन्। र पक्कै पनि हामी यस्तै समाज चाहन्छौँ, हामी यस्तै समाजको परिकल्पना गर्छौँ, हामीले खोजेको पनि यस्तै हो, हाम्रो माग यही हो, जहाँ असल कामको प्रशंसा हुन्छ र त्यसलाई प्रोत्साहन गरिन्छ, तर खराब कामलाई निरुत्साहित र दण्डित गरिन्छ। यसरी सुव्यवस्था कायम गरेर प्रशासकहरूले हाम्रो भलाइ गर्छन्। त्यसैले परमेश्वरले तिनीहरूलाई हाम्रो भलाइको निम्ति नियुक्त गर्नुभएको हो ताकि हामी खराबी गर्नबाट जोगिन सकौँ। तिनीहरूले हामीलाई परमेश्वरको दण्डबाट बचाएर हाम्रो भलाइ गर्छन्। अनि हामीले चाहेको पनि त्यही हो, हामीले चाहेको प्रशासकहरू, इमान्दार, आफ्नो जिम्मेवारीप्रति वफादार, सत्यको पक्षमा खडा हुने, न्यायप्रेमी, नैतिकवान, निडर र विश्वासयोग्य प्रशासकहरू। अर्को कारण भनेको, प्रशासकहरू सेवकहरू हुन्, तिनीहरू परमेश्वरका सेवकहरू हुन्। परमेश्वरको सेवक भन्ने वाक्यांश हामी पद चारमा दुई पटक र पद छमा एक पटक प्रयोग गरिएको हामी देख्छौँ। अब प्रश्न उठ्छ, सेवक, सेवक भनेको को? सेवक भनेको सेवा गर्ने व्यक्ति। सेवकलाई सधैँ उसको मालिक र उसको सेवाको सन्दर्भमा बुझिन्छ। जस्तै कसको सेवक, के को सेवक? सेवक भन्ने शब्दले सधैँ कसको सेवा गरिरहेको छ भन्ने कुरा देखाउँछ। त्यसैले जब बाइबलले भन्छ कि प्रशासकहरू परमेश्वरका सेवकहरू हुन्, त्यसको अर्थ के हो? त्यसको अर्थ हो तिनीहरू अन्तत परमेश्वरकै उद्देश्य पुरा गर्नका लागि सेवामा खटिएका परमेश्वरका सेवकहरू हुन्। हाम्रो देशको सन्दर्भमा कुरा गर्दा, हामी भोट हाल्छौँ, भर्खरै हाम्रो चुनाव सिद्धिएको छ, तर अन्तिम परिणाम परमेश्वरको हातमा हुन्छ। भोट नेपाली जनताले नै हाले, तर अन्तत सिंहासनमा बस्ने को बस्ने भन्ने कुरा परमेश्वरको सार्वभौम इच्छा अनुसार नै हुन्छ। त्यसैले चुनाव जित व्यक्ति, चाहे जोसुकै होस्, परमेश्वरले अनुमति दिनुभएको र नियुक्त गर्नुभएको व्यक्ति नै हुन्छ। यस अर्थमा प्रशासकहरू परमेश्वरका सेवकहरू हुन्। तिनीहरूले के गर्छन्? तिनीहरूले परमेश्वरको सेवा गर्छन्। कसरी? नागरिक कानुनलाई लागू गरेर। तर हाम्रो अधीनता केवल, हाम्रो अधीनताको प्रेरणा केवल परमेश्वरको दण्डबाट बस्नु मात्र होइन, तर हाम्रो आफ्नै विवेकको निम्ति पनि हामी तिनको अधीनमा रहनुपर्छ। पाँच पदलाई हेरौँ न। पाँच पदले भन्छ, यसकारण परमेश्वरको दण्डबाट बस्नलाई मात्र होइन तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ। मलाई लाग्छ हामी अभिभावकहरूले यो कुरा राम्रोसँग बुझ्छौँ। जब हामी हाम्रा नानीहरूलाई केही कुरा गर्नलाई भन्छौँ, हामी आज्ञा दिन्छौँ, पक्कै पनि हामी चाहन्छौँ कि यिनीहरूले हाम्रो आज्ञा पालन गरून्, हामीले भनेको कुरा गरून्। तर नानीहरूले आज्ञा पालन गर्ने दुईवटा कारण हुन सक्छन्। पहिलो कारण, सजायको डरले। यदि उनीहरूले आज्ञा पालन गरेनन् भने अनुशासन वा सजाय पाउँछन् भन्ने डरले उनीहरूले आज्ञा पालन गर्न सक्छन्। र दोस्रो भनेको, आदर र प्रेमका कारण। उनीहरूले आफ्ना अभिभावकहरूलाई आदर गर्छन् र हामीलाई प्रसन्न पार्न चाहन्छन्, त्यसैले आज्ञा पालन गर्छन्। मलाई लाग्छ पावलले यहाँ यही कुरा देखाउन खोजिरहेको छ। दण्ड पाइन्छ भन्ने डरले मात्र पनि हामी परमेश्वरले नियुक्त गर्नुभएको प्रशासकहरूको अधीनमा बस्न सक्छौँ, किनकि हामी पनि नानीहरू जस्तै दण्डबाट बस्नलाई मात्र देखावटी रूपमा, बाहिरी रूपमा कति कुराहरू गर्छौँ। अनि कहिलेकाहीँ अभिभावकहरूले नानीहरूलाई कम्तीमा सजायको डरले भए पनि आज्ञा पालन गरिदिउन् भन्ने चाहन्छन्, तर परमेश्वरको मापदण्ड त्यसभन्दा उच्च छ। परमेश्वरले त्यसरी काम गर्नुहुन्न। यो वास्तवमा दण्डबाट बस्नलाई मात्र प्रशासकहरूको अधीनमा रहने कुराभन्दा धेरै पर छ, त्योभन्दा यो कुरा धेरै छ। परमेश्वर चाहनुहुन्छ कि हामी केवल दण्डको डरले मात्र होइन, विवेकका कारण पनि प्रशासकहरूको अधीनमा बसौँ। दण्डको डरले, दबावमा परेर, बाध्यताले, अर्को कुनै उपाय नभएर होइन, तर यो उचित अनि असल भएको कारणले, अर्थात् हामीले आज्ञा पालन गर्नुको कारण केवल सजायबाट बस्नु मात्र होइन, तर यो नै सही कुरा भएकोले गर्दा हो जसले परमेश्वरलाई प्रसन्नता ल्याउँछ। हामीलाई कसरी थाहा हुन्छ यो सही हो अथवा यो असल छ यो खराब छ के उचित छ के अनुचित छ यसको कारण हो हामीसँग भएको विवेक हामीसँग विवेक छ विवेक भनेको असल र खराबको ज्ञान हो विवेकले असल र खराबलाई छुट्याउने कम्पासले जस्तै काम गर्छ त्यसैले हामी कुन कुरा ठिक हो र कुन कुरा गलत हो भनेर छुट्याउन सक्छौँ तर जब हाम्रो विवेकले असल भनेर देखाएको कुरा गर्नबाट हामी चुक्छौँ र त्यसको सट्टा खराब काम गर्छौँ तब हाम्रो विवेकले नै हामीलाई दोषी ठहराउँछ अब प्रश्न उठ्छ हामीले यो ज्ञान अथवा यो विवेक कहाँबाट पायौँ हामीमा यो विवेक कसरी आयो कसले हामीभित्र यो विवेक राखिदियो परमेश्वरको वचनले भन्छ कि परमेश्वरले आफ्नो व्यवस्था हाम्रो हृदयमा लेखिदिनु भएको छ अर्थात् परमेश्वरले हामी सबैलाई असल र खराब छुट्याउने विवेक दिनुभएको छ त्यसैले जब हामी विवेकको विपरीत काम गर्छौँ हाम्रो विवेकले नै हामीलाई चेतावनी दिन्छ यसकारण हामी प्रशासकहरूको अधीनमा बस्ने कुरा केवल दण्डको डरले मात्र होइन हाम्रो विवेकको निम्ति पनि हामी उनीहरूको अधीनमा बस्छौँ यदि दण्ड नहुने अवस्था भए पनि वा हामीले दण्डबाट बस्न सक्ने अवस्था भए पनि हामी अधीनमा बस्नुपर्छ हामी केवल परिणामको आधारमा होइन तर हाम्रो विवेकले निर्देशन गरेको आधारमा प्रशासकहरूको अधीनमा बस्छौँ किनकि हाम्रो विवेकले भन्छ यो असल छ यो उचित छ यसकारण हामी विवेकको निम्ति प्रशासकहरूको अधीनमा बस्छौँ हामी प्रशासकहरूको अधीनमा बस्नुपर्छ हामीले किन प्रशासकहरूको अधीनमा बस्नुपर्छ भन्ने कुरालाई हेऱ्यौँ अब हामी कसरी तिनीहरूको अधीनमा बस्नुपर्छ भन्ने कुरा हेर्नेछौँ यदि तपाईँले ध्यान दिनुभयो भने पद छ यसै कारणले भन्ने शब्दसँग सुरु हुन्छ यो शब्दले अघिल्लो कुरालाई अथवा पद एकदेखि पाँचसम्म भनेको कुरालाई सम्झाउँदै यसले निष्कर्ष निकाल्ने काम गर्छ निष्कर्ष काम गर्छ अर्थात् हामी प्रशासकहरूको अधीनमा बस्नुपर्छ किनकि तिनीहरू परमेश्वरबाट नियुक्त भएकाहरू हुन् किनकि तिनीहरू हाम्रो भलाइको निम्ति नियुक्त भएका हुन् किनकि तिनीहरू परमेश्वरका सेवकहरू हुन् हामी उनीहरूको अधीनमा बस्छौँ केवल दण्डको डरले मात्र होइन तर यो उचित भएको कारणले र हाम्रो विवेकको निम्ति पनि त्यसो भने हामी व्यवहारमा कसरी प्रशासकहरूको अधीनमा बस्छौँ पद छले एउटा स्पष्ट उदाहरण दिन्छ त्यहाँ भनिएको छ यसै कारणले तिमीहरू कर तिर्दछौ किनकि प्रशासकहरू यसै कामका लागि निरन्तर लागिरहेका परमेश्वरका सेवकहरू हुन् यहाँबाट हामी बुझ्न सक्छौँ कि परमेश्वरले नियुक्त गर्नुभएको प्रशासकहरूको एउटा जिम्मेवारी कर सङ्कलन गर्नु पनि हो त्यसैले पावल भन्छन् यसै कारणले तिमीहरू कर तिर्दछौ किनकि प्रशासकहरू समाजको व्यवस्था कायम राख्ने काममा निरन्तर लागिरहेका परमेश्वरका सेवकहरू हुन् हामीलाई थाहा छ कि पुरानो करारमा अब्राहमले मल्किसेदेकलाई आफूसँग भएको सबै कुराको दशमसा दिए त्यसै गरी बाइबलमा सबैभन्दा पहिले मिश्र देशमा योसेफको समयमा करको व्यवस्था सुरु भएको हामी देख्छौँ त्यहाँ मानिसहरूले हरेक वर्ष आफ्नो उत्पादनको आफ्नो कमाईको 5% अर्थात् 20% राज्यलाई तिर्नुपर्ने व्यवस्था थियो यसरी हेर्दा यो करको व्यवस्था परमेश्वरको सार्वभौम योजनाभित्र आएको कुरा देखिन्छ अनिकाल आउँदै थियो र त्यसबाट बस्न परमेश्वरले आफ्ना मानिसहरूको सुरक्षाको लागि यस्तो व्यवस्था दिनुभयो त्यसै गरी इसरायलमा मन्दिरमा भेटीहरू ल्याइन्थ्यो त्यहाँ विभिन्न भेटीहरू थिए र ती भेटीहरूद्वारा मन्दिरका सेवकहरू विशेष गरी लेबीहरू र पुजारीहरू जोहरू इसरायलका शासकहरू पनि थिए तिनीहरूको जीविका चल्थ्यो परमेश्वरले लेबीहरूलाई अरू कुलहरूलाई जस्तै जग्गा जमिन दिनुभएको थिएन त्यसैले उनीहरूले खेती गरेर जीविका चलाउन सक्दैनथे यसको सट्टा अरू 11 कुलका मानिसहरूले भेटी र दशौँ अनुसार अरू भेटीहरू ल्याउँथे जसबाट लेबीहरू पुजारीहरूको आवश्यकता पुरा हुन्थ्यो र बाँकी रहेको स्रोतहरू मन्दिरको सेवा मर्मत सम्हार साथै गरिब विधवा टुराहरूको सहायताको लागि प्रयोग गरिन्थ्यो। यसबाट हामी भन्न सक्छौँ कि कर वा अंश दिने अवधारणा, यो कर तिर्ने अवधारणा स्वयं परमेश्वरको व्यवस्थाबाट परमेश्वरको व्यवस्थासँग यो सम्बन्धित छ। स्वयं यो परमेश्वरले स्थापना गर्नुभएको व्यवस्था हो। त्यसैले कर तिर्नुपर्ने कुरा, कर तिर्नु कुनै पापमय कुरा होइन, बरु समाजको व्यवस्था र सेवाका लागि स्थापित भएको यो व्यवस्था हो, यो परमेश्वरले नै स्थापना गर्नुभएको हो। यसो आफैले पनि कर तिर्नुभयो। एकपटक मानिसहरूले पत्रुसलाई मन्दिरको करको विषयमा प्रश्न गरे, के तिमीहरूको गुरुले कर तिर्नुहुन्न? त्यो कर मन्दिरको मर्मत हेरचाह र त्यहाँ सेवा गर्ने मानिसहरूको आवश्यकताको लागि प्रयोग गरिन्थ्यो। त्यस बेला येशूले एकदमै अनौठो तरिकाले कर तिर्ने पैसा जुटाउनुहुन्छ। उहाँले पत्रुसलाई भन्नुहुन्छ, समुद्रमा जाऊ, बल्छी थाप र पहिले समातेको माछाको मुख खोल, तिमीले त्यहाँ एउटा सिक्का पाउनेछौ र त्यो सिक्का लगेर मेरो र तिम्रो निम्ति तिरिदेऊ। कतिले सोच्दै हुनुहुन्छ यस्तो पनि छ र भनेर। एउटा अर्को घटनामा जब फरिसीहरू र हेरोदका समर्थकहरूले येशूलाई फसाउने उद्देश्यले एउटा प्रश्न सोधे, कैसरलाई कर तिर्नु उचित छ कि छैन? तिनीहरूको उद्देश्य येशूलाई कठिन परिस्थितिमा पार्नु थियो, उहाँलाई फसाउनु थियो। तर येशूले दिनुभएको उत्तरले एउटा महत्त्वपूर्ण सत्य स्पष्ट पार्छ। येशूले भन्नुभयो, कैसरलाई, कैसरको कुरा कैसरलाई देऊ र परमेश्वरको कुरा परमेश्वरलाई देऊ। यस उत्तरले देखाउँछ कि सरकारलाई तिर्नुपर्ने कुरा जस्तै कर सरकारलाई तिर्नु उचित छ, जसलाई जे दिनुपर्ने हो त्यो दिनु उचित छ। हाम्रो देश नेपालको कर प्रणालीको बारेमा कुरा गरौँ। कुरा गर्नुपर्दा नेपालमा करहरूलाई दुई प्रकारमा वर्गीकृत गरिएको छ, प्रत्यक्ष र अप्रत्यक्ष कर। अप्रत्यक्ष करहरू ती हुन् जुन व्यक्ति वा संस्थाले कर लागू गर्ने अधिकारीहरूलाई प्रत्यक्ष रूपमा तिर्दैनन्। ती करहरू वस्तु र सेवाहरूमा लगाइन्छ। तपाईँले खरिद गर्ने प्रत्येक कुरा, चाहे त्यो वस्तु होस् वा सेवा, ती सबैमा भ्याट लगाइएको हुन्छ र त्यो नै कर हो। अर्को भनेको प्रत्यक्ष कर, यो आयमा अथवा कमाईमा, घर जग्गा, व्यक्तिगत सम्पत्ति, सवारी साधन आदिमा लाग्ने कर हो। पद सातले भन्छ, तिर्नुपर्ने कुरा सबैलाई तिर, कर तिर्नुपर्नेलाई कर, महसुल तिर्नुपर्नेलाई महसुल, आदर गर्नुपर्नेलाई आदर र इज्जत गर्नुपर्नेलाई इज्जत गर। यसलाई हेर्दा कर नतिर्ने विकल्प वा छुट हामीसँग छैन। हामीले जसरी पनि कर तिर्नुपर्छ, चाहे हामीलाई मन लागोस् वा नलागोस्, चाहे प्रत्यक्ष रूपमा होस् वा अप्रत्यक्ष रूपमा, हामी कुनै न कुनै रूपमा कर तिर्छौँ। यदि हामीले कर तिरेनौँ भने राज्यले कारवाही गर्छ। त्यसैले कर तिर्नु अनिवार्य कुरा हो। तर यहाँ एउटा अचम्मको र चुनौतीपूर्ण कुरा पनि छ। सात पदले केवल कर तिर्नु मात्र भनेको छैन, तर यसले भन्छ, आदर गर्नुपर्नेलाई आदर गर, इज्जत गर्नुपर्नेलाई इज्जत गर। अर्थात् हामीले सरकारलाई कर तिर्नु मात्रै होइन, तर प्रशासकहरूलाई, अधिकारीहरूलाई आदर त इज्जत पनि गर्नुपर्छ। र साँचो कुरा, यो सजिलो कुरा होइन, यो सजिलो छैन। धेरै पटक यो हामीलाई अप्ठ्यारो र स्वीकार गर्न गाह्रो लाग्छ। त्यसैले हामीले आफैलाई प्रश्न सोध्नै पर्छ, के म आफ्ना प्रशासकहरू, ममाथि अधिकार भएका अधिकारीहरूप्रति आदर देखाइरहेको छु, के म तिनीहरूलाई तिनीहरूको इज्जत गरिरहेको छु? एकछिन सोचौँ, विचार गरौँ, के तपाईँलाई कुनै त्यस्तो व्यक्ति याद आउँछ जो सरकारमा थियो, अधिकारको स्थानमा थियो र जसलाई तपाईँले साँच्चै आदर गर्नुहुन्थ्यो? सामान्यतया हामीलाई आदर गर्न तब सजिलो लाग्छ जब हामीलाई मनपर्ने व्यक्ति प्रशासनमा हुन्छ, हामीले चाहेको व्यक्ति त्यहाँ हुन्छ। तर बाइबलको आज्ञा केवल त्यतिमै सीमित छैन, त्यसैले हामीले हाम्रो हृदयलाई जाँच्नुपर्छ। हामीमाथि अधिकार भएका प्रशासकहरू र अधिकारीहरूप्रति के हामी वास्तवमै कि हामीले वास्तवमै आदर देखाइरहेका छौँ? पक्कै पनि अधिकारको र करको दुरुपयोग भएको छ र हुन्छ। तपाईँ येशूको समयको कर उठाउनेहरूलाई मानिसहरूले गरेको व्यवहारको कल्पना गर्न सक्नुहुन्छ। तिनीहरू मानिसहरूबाट घृणित थिए। पहिलो कुरा, तिनीहरू रोमी सरकारको निम्ति कर उठाउँथे जसको शासन मुनि इसरायल थियो। दोस्रो कुरा, तिनीहरू तोकिएको भन्दा बढी उठाउँथे। यहुन्नाले कर उठाउनेहरूलाई दिएको सल्लाहलाई तपाईँ लिन सक्नुहुन्छ। उनले यसरी भन्छन्, घटाएको भन्दा बेसी नल्याऊ। यहाँनिर यहुन्नाले पनि करलाई अनुचित ठहराएका छैनन्। प्रशासकहरूको अधीनमा बस्ने कुरा र कर तिर्ने व्यवस्था परमेश्वरले नै स्थापना गर्नुभएको। पक्कै पनि हामीसँग अधीनमा बस्ने कुरालाई लिएर धेरै प्रश्नहरू छन् हामीसँग। म अनुमान गर्न सक्छु कि हामी सबैको मनमा प्रश्नहरू छन् कि हामीले अधिकारमा भएकाहरूको सबै कुरा मान्नुपर्छ, उनीहरूले लगाएका सबै करहरू तिर्नुपर्छ, कि हामीले जहिले पनि उनीहरूको अधीनमा बस्नुपर्छ, तिनीहरूको कुनै पनि निर्णयमाथि कहिले प्रश्न गर्न मिल्दैन, हामीले कुन अवस्थामा अधीनतालाई अस्वीकार गर्न मिल्छ, हामीले कर तिर्न अस्वीकार गर्न मिल्छ? कम्तीमा पनि तीन अवस्थामा हामी प्रशासकहरूको अधिकारलाई अस्वीकार गर्न सक्छौँ। पहिलो अवस्था भनेको जब सुसमाचार प्रचारको लागि, जब सुसमाचार प्रचार गर्ने कामलाई बन्देज गरिन्छ, सुसमाचार प्रचार गर्न रोक लगाइन्छ, हामी उनीहरूको आज्ञालाई पालन गर्दैनौँ। प्रेरित 4 र 5 अध्यायमा हामी एउटा महत्त्वपूर्ण घटना पढ्न पाउँछौँ। जब चेलाहरूले साहसका साथ येशूको नाउँमा सुसमाचार प्रचार गरे, तब त्यति बेलाका शासकहरू, धार्मिक अगुवाहरूले तिनीहरूलाई बोलाएर यस्तो आदेश दिए, अब उपरान्त येशूको नाउँमा नबोल्नु, न त कुनै शिक्षा दिन। त्यसको उत्तरमा पत्रुस र यूहन्नाले तिनीहरूलाई यसरी भने, परमेश्वरको कुरा सुन्नुभन्दा तपाईँहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठिक हो कि होइन तपाईँहरू आफै विचार गर्नुहोस्, किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली बस्नै सक्दैनौँ। यहाँबाट हामी एउटा स्पष्ट सिद्धान्त सिक्न सक्छौँ। यदि सरकार वा प्रशासकहरूले हामीलाई सुसमाचार प्रचार गर्नबाट रोक्छन् भने त्यस्तो अवस्थामा हामीले उनीहरूको आज्ञा मान्नु पर्दैन, किनकि सबैभन्दा उच्च अधिकार परमेश्वरको हो। परमेश्वरको आज्ञा सबै प्रशासकहरूको आज्ञाभन्दा माथि हुन्छ, त्यसैले त्यस्तो अवस्थामा हामीले परमेश्वरको कुरा सुन्नु नै उचित हुन्छ। त्यसैले एकछिन कल्पना गर्नुहोस्, आज पनि संसारका केही देशहरू, धेरै देशहरू जहाँ क्रिस्चियनहरूलाई विश्वासको कारण सताइन्छ, जहाँ सुसमाचार प्रचार गर्न प्रतिबन्ध लगाइन्छ, त्यस्ता देशहरूमा रहेका विश्वासीहरूले ठुलो साहसका साथ परमेश्वरको आज्ञा पालन गरिरहेका छन्, चाहे त्यसको कारण उनीहरूले कष्ट नै किन भोग्न परोस्, उनीहरूले मृत्युको नै सामना गर्न किन नपरोस्। हाम्रो देशको कुरा गरौँ, हाम्रो देशमा एउटा यस्तो कानुन छ जसले भन्छ धर्म परिवर्तन गर्न वा गराउन मिल्दैन, पाइँदैन, अर्थात् कसैले पनि कसैलाई जबरजस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन पाइँदैन। तर अर्कोतर्फ हाम्रो संविधानले नै हामीलाई आफ्नो धर्म र आस्थालाई अभ्यास गर्ने स्वतन्त्रता पनि दिएको छ। त्यसैले अरूलाई बाधा नपरेकन हामी आफ्नो विश्वास र आस्थालाई अभ्यास गर्न सक्छौँ। र साँचो कुरा के हो भने हामी पनि प्रलोभन, दबाब, कुनै स्वार्थका कारण गरिने धर्म परिवर्तनलाई समर्थन गर्दैनौँ। यस्तो तरिकाले धर्म परिवर्तन गर्नु वा गराउनु अबाइबलीय हो, यो गलत हो। तर हामी कुन कुरामा विश्वास गर्छौँ भने हामी धर्म परिवर्तन होइन तर हृदय परिवर्तनमा विश्वास गर्छौँ। किनकि साँचो परिवर्तन बाहिरी रूपमा होइन, हृदयमा हुन्छ। र त्यो हृदय परिवर्तन केवल परमेश्वरले मात्र गर्न सक्नुहुन्छ। त्यस कारण हामी सुसमाचार प्रचार गर्छौँ, किनकि यो परमेश्वरले दिनुभएको आज्ञा हो। त्यसो भए के तपाईँ सुसमाचार प्रचार गरिरहनु भएको छ? दोस्रो अवस्था हो नैतिकताको। जब सरकारले हामीलाई अनैतिक काम गर्न आदेश दिन्छ, अर्थात् जब सरकार वा प्रशासकहरूले हामीलाई नैतिक रूपमा गलत काम गर्न बाध्य पार्न खोज्छन्, त्यतिखेर हामी उनीहरूको अवज्ञा गर्छौँ। यसको उदाहरणको रूपमा हामी दोस्रो विश्वयुद्धको समयलाई लिन सक्छौँ। त्यस समयमा जब नाजीहरूले यहुदीहरूलाई अत्यन्त अमानवीय व्यवहार गर्यो र तिनीहरूको नरसंहार गरे, त्यही समयमा कोरी टेन बुम र उनको परिवारले केही यहुदीहरूलाई आफ्नो घरमा लुकाएर उनीहरूलाई उनीहरूको ज्यान जोगाउने प्रयास गरे। त्यसो गर्दा उनीहरूले सरकारको आदेशको अवज्ञा गरे, जसको कारण उनको परिवार जेलमा परे र जेलमा नै उनको दिदी बेट्सीको मृत्यु भयो। तर उनीहरूले सही र नैतिक काम गरे, किनकि परमेश्वरको स्वरूपमा सृष्टि गरेको कुनै पनि मानिसलाई उसलाई जाति, धर्म वा कुनै पनि कुराको आधारमा भेदभाव गर्नु र अमानवीय व्यवहार गर्नु परमेश्वरको आज्ञाको विरुद्धमा जानु। त्यसैले जब सरकारको आदेश परमेश्वरको नैतिक आज्ञाको विरुद्धमा हुन्छ, परमेश्वरको व्यवस्थाको विरुद्धमा हुन्छ, त्यस्तो अवस्थामा हामीले परमेश्वरको नै आज्ञा पालन गर्नुपर्छ। तेस्रो अवस्था भनेको नागरिक अवज्ञा हो। कहिलेकाहीँ सरकारले केही नीतिहरू ल्याउँछन्, केही कुराहरूलाई कानुनी रूपमा वैध बनाउँछन्, तर कानुनी रूपमा वैध र नागरिक हकमा भए पनि परमेश्वरको नीति विरुद्ध भएको कारण हामी त्यसलाई स्वीकार गर्न सक्दैनौँ, हामी त्यसलाई अस्वीकार गर्छौँ। उदाहरणको लागि हामी गर्भपतनलाई लिन सक्छौँ। हाम्रो देशमा पनि गर्भपतनलाई कानुनी रूपमा वैध बनाइएको छ, तर क्रिस्चियन विश्वासको दृष्टिकोणबाट हेर्दा गर्भपतन भनेको गर्भमा रहेको शिशुको जीवन अन्त्य गर्नु हो, र त्यसलाई हामी हत्याको रूपमा लिन्छौँ। यसकारणले हामी त्यस्तो कार्यमा संलग्न हुँदैनौँ, हामी त्यसलाई समर्थन गर्दैनौँ। त्यस्तो अवस्थामा हामी शान्तिपूर्ण रूपमा आफ्नो असहमति व्यक्त गर्छौँ र आवश्यक परेमा हामी सरकारको निर्णयलाई स्वीकार नगर्ने र त्यसमा सहभागी नहुने निर्णय गर्छौँ। अर्थात् जब कुनै नीति परमेश्वरको नैतिक सिद्धान्त, उहाँको व्यवस्था, उहाँको वचनको विरुद्धमा जान्छ, तब हामी परमेश्वरप्रति नै निष्ठावान रहने निर्णय गर्छौँ। यसरी हामी हाम्रो प्रशासकहरूको अधीनमा बस्छौँ। तर हामीसँग एक क्रिस्चियनको रूपमा, क्रिस्चियन नागरिकको रूपमा केही जिम्मेवारीहरू पनि छन्। बाइबलले हामीलाई हाम्रो प्रशासकहरूको निम्ति प्रार्थना गर्नलाई आज्ञा गरेको छ। पहिलो तिमीति 2:1-2 पदमा यसरी लेखिएको छ, सबै मानिसहरूको निम्ति नम्र निवेदन, प्रार्थना र मध्यस्थ बिन्ती र धन्यवाद चढाइन्, राजाहरू र सबै उच्च पदमा भएकाहरूको निम्ति पनि। यदि तपाईँले याद गर्नुभयो भने हामी अर्ज बिन्तीको प्रार्थनामा, प्राय हाम्रो पास्टरहरूले गर्ने प्रार्थनामा, हाम्रो देशको निम्ति प्रार्थना गर्छौँ, हाम्रो हामी देश चलाउने व्यक्तिहरूको निम्ति उच्च पदमा भएकाहरूको निम्ति, सरकारी अधिकारीको निम्ति प्रार्थना गर्छौँ र उहाँको सेवाको निम्ति परमेश्वरलाई, उहाँको सेवाहरूको निम्ति परमेश्वरलाई धन्यवाद चढाउँछौँ। तर म सोच्छु कि मैले व्यक्तिगत रूपमा मेरो देशका अधिकारीहरू र प्रशासकहरूको निम्ति अन्तिमपटक प्रार्थना गरेको कहिले थियो, र उनीहरूप्रति धन्यवादी भएको, परमेश्वरलाई उनीहरूको निम्ति धन्यवाद चढाएको कहिले थियो। सोच्नुहोस् त, तपाईँले आफ्नो देशको अधिकारीहरू र प्रशासकहरूको निम्ति अन्तिमपटक कहिले प्रार्थना गर्नुभएको थियो? तपाईँ उहाँहरूको निम्ति अन्तिमपटक कहिले धन्यवादी हुनुभएको थियो? हामी त कति सजिलै विचारै नगरी, अप्ठ्यारै नमानी अधिकारमा भएकाहरूको आलोचना गर्छौँ, तिनीहरूलाई लिएर गनगन गर्छौँ, तिनीहरूको विरोध गर्छौँ, तिनीहरूलाई गाली गर्छौँ। तर यसो गर्दा याद गर्नुहोस्, हामी परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छौँ। हामी इमान्दार भएर आफैलाई सोधौँ कि हामी साँच्चै प्रशासकहरूको अधीनमा बसेका छौँ कि म साँच्चै प्रशासकहरू अधीनमा बसेको छु, कि हामीले परमेश्वरबाट नियुक्त भएका प्रशासकहरूको अधिकारलाई स्वीकार गरेर तिनीहरूको अधीनमा जीवन बिताएका छौँ। र वास्तविकता भनेको हामी धेरै पटक हामीमाथि शासन गर्ने प्रशासकहरू अधीनमा बस्न सकेका छौँ। यसरी हामी वास्तवमा परमेश्वरको अधिकारलाई पहिचान गर्न, स्वीकार गर्न र त्यसलाई उचित आदर गर्नबाट हामी चुकेका छौँ। हामी परमेश्वरको अगाडि दोषी छौँ जो धर्मी र न्यायी परमेश्वर हुनुहुन्छ, जसले न्याय स्थापना गर्नुहुन्छ। उहाँ असल परमेश्वर हुनुहुन्छ र उहाँले दोषीलाई कुनै पनि रीतिले सजाय दिनुहुन्छ। हामी परमेश्वरको न्यायको अधीनमा छौँ किनकि हामी सबैले पाप गरेका छौँ। हामी सबैले हाम्रो प्रशासकको अधीनमा बस्न, परमेश्वरको अधिकारलाई स्वीकार गर्न, त्यसलाई पहिचान गर्न र त्यसको उचित आदर गर्न चुकेका छौँ। हामीले जति नै प्रयास गरे पनि, हाम्रो अथक प्रयासको बावजुद पनि हामी बारम्बार छुक्छौँ। हामी कहिले पनि परमेश्वरले तोक्नुभएको मापदण्डलाई 100% पुरा गर्न सक्दैनौँ। तर परमेश्वरको महिमा होस्, उहाँलाई यो कुरा थाहा थियो, त्यसैले परमेश्वरले हाम्रो निम्ति आफ्नो पुत्र येशु ख्रिस्टलाई संसारमा पठाउनुभयो। येशु ख्रिस्टले प्रशासकहरूको अधीनमा आफूलाई पूर्ण रूपमा समर्पण गर्नुभयो। उहाँले कहिले पनि आफ्नो शासकहरूको विरुद्धमा पाप गर्नु भएन। उहाँ निर्दोष हुनुहुन्थ्यो, उहाँमा कुनै दोष थिएन, उहाँमा कुनै पाप थिएन। येशु ख्रिस्टले परमेश्वरको सम्पूर्ण व्यवस्था पुरा गर्नुभयो। उहाँले क्रुसमा मरेर परमेश्वरको न्याय र क्रोधलाई सन्तुष्ट पार्नुभयो। ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो, त्यसकारण अब हामीले हाम्रो पापको निम्ति मर्नु पर्दैन। उहाँ गाडिनुभयो र तेस्रो दिनमा मृत्युमाथि विजय भई पुनरुत्थान हुनुभयो। यसरी उहाँले आफूलाई परमेश्वरले दिनुभएको, पठाउनु भएको उद्धारकर्ता र परमेश्वरको अभिषिक्त जन भएको प्रमाणित गर्नुभयो। उहाँ स्वर्गमा लगिनुभयो र अहिले परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ। सबै अधिकार उहाँलाई दिएको छ। वास्तवमा सबै शासकहरूले पाउने अधिकार पनि अन्तत उहाँबाट नै आउँछ। ख्रिस्टले नै सार्वभौम रूपमा शासन गर्नुहुन्छ। उहाँको इच्छा बिना कुनै अधिकार स्थापना हुँदैन। र ख्रिस्टमा, अब ख्रिस्टमा हुनेहरूका लागि कुनै दण्डको आज्ञा छैन, किनकि ख्रिस्टले हाम्रो साटो दण्ड भोगिसक्नु भएको छ, उहाँले हाम्रो दोष लिइसक्नु भएको छ। त्यसकारण अब हामी खुसी साथ प्रशासकहरूको अधीनमा बस्न सक्छौँ, किनकि परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। र आज भएका सबै प्रशासकहरू परमेश्वरले नै नियुक्त गर्नुभएको उहाँका सेवकहरू हुन् जसको अधीनमा रहन हामी बोलाएका छौँ। एक क्रिस्चियनको रूपमा यो हाम्रो बोलावट हो। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि तपाईँले अहिलेसम्म आफ्नो पापबाट पश्चाताप गरी ख्रिस्टमा विश्वास गर्नुभएको छैन भने, तपाईँ अझै पनि परमेश्वरको अघि दोषी हुनुहुन्छ, किनकि तपाईँले परमेश्वरको व्यवस्थालाई भङ्ग गर्नुभएको छ, तपाईँले परमेश्वरको विरुद्धमा पाप गर्नुभएको छ। त्यसैले आजै र अहिले येशु ख्रिस्टमा विश्वास गर्न म तपाईँलाई विन्ती गर्छु। आफ्नो पापहरूबाट फर्की येशु ख्रिस्टमा भरोसा गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। आउनुहोस् प्रार्थना गरौँ।